यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि आगामी कदमबारे जनस्वास्थ्य विज्ञ र प्रतिपक्षी दलका नेताहरूसँग छलफल। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका सबै उपायमा साथ दिने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। कोरोना परीक्षणको दायरा बढ़ाउन काठमाडौँ उपत्यका विभिन्न 14 स्थानमा स्वाब संकलन केन्द्र तोकियो। नेकपाको आन्तरिक विवाद मिलाउन हिजो पनि अध्यक्षद्वयबीच छलफल। बाढ़ी पहिरोका कारण अवरूद्ध पुल सञ्चालनमा ल्याउने सरकारको तयारी। लेबनानको राजधानी बेरूतमा भएको शक्तिशाली विस्फोटमा 78 जनाको मृत्यु, 4,000 भन्दा बढ़ी घाइते। र भारतको अयोध्यामा आज राम मन्दिर शिलान्यास हुँदै। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा जनस्वास्थ्य विज्ञहरू र प्रतिपक्षी दलका नेताहरूसँग परामर्श गर्नुभएको छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता महन्त ठाकुर सहित जनस्वास्थ्य विज्ञहरूसँग छलफल गर्नुभएको हो। बैठकमा प्रधानमन्त्री ओलीले 25 जना भन्दा बढ़ी भेला नहुने नियम बनाइएको, तर त्यो आफ्नै दलले पनि नमानेको र केन्द्रीय कमिटिको बैठक बस्नै पर्ने जस्ता कुरा यस समयमा उपयुक्त नरहेको र त्यसलाई सबैले बुझ्नुपर्ने बताउनुभयो। लकडाउन गर्दा किन गरेको, नगर्दा किन नगरेको जस्ता हल्का टीका टिप्पणी हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्तो टीका टिप्पणीले कसैलाई फाइदा नपुग्ने बताउनुभयो। प्रधानमन्त्री ओलीसँग हिजो भएको छलफलमा सहभागीहरूको मिश्रित प्रतिक्रिया आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले छलफलमा केही सहभागीले लकडाउनसँगै स्वास्थ्य सजगता अपनाउन र केहीले बढ़ी संक्रमण देखिएका ठाउँलाई मात्रै सील गरी अन्य गतिविधि सजगताका साथ सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिनुभएको बताउनुभयो।
समग्रतामा कोविडको जुन समस्या बढ़िरहेको छ, संख्या बढ़िरहेको छ, यी सबै चीजलाई मध्यनजर गरेर मिश्रित सुझावहरू प्राप्त भएका छन्। कतिपयले लकडाउन बढ़ाउनुपर्छ भन्नुभएको छ, कतिपयले कर्फ्यू जस्तो अलिक कड़ा कदम चाल्नुपर्छ भन्नुभएको छ, कतिले संक्रमण फैलिएको आधारमा सिलेक्टिभ लकडाउन गर्नुपर्छ भन्नुभएको छ। प्रधानमन्त्रीज्यूले अन्तिममा निष्कर्षका रूपमा सबै सुझाव प्रस्तुत गर्ने व्यक्तित्वहरूलाई धन्यवाद दिनुभएको छ। प्रधानमन्त्रीज्यूले यी प्राप्त सुझावहरूलाई निकै महत्वपूर्ण रूपमा लिने र कार्यान्वयन प्रक्रियामा लैजाने भनेर निष्कर्षका रूपमा राख्नुभएको छ। यो सबै पक्षलाई मध्यनजर गरेर स्वास्थ्य मन्त्रालयले, सीसीएमसीले, मन्त्री परिषदले, समग्र राज्यका संयन्त्रहरूले अगाडिका कदमहरू चाल्नुहुनेछ।
बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलमा आएका सुझावलाई कोविड 19 संकट व्यवस्थापन केन्द्र निर्देशक समिति र मन्त्री परिषदमा छलफल गरी ठोस निर्णय लिइने बताउनु भएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो। बैठकपछि संचारकर्मीको जिज्ञासामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढ़ाउनु पर्ने, स्वास्थ्य सजगता कड़ाईका साथ अपनाउने वातावरण बनाउनु पर्ने र त्यसमा आफूहरू पनि सरकारको साथमा रहेको बताउनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले लकडाउनको अवधिमा सरकारले काम गरेर देखाउनु पर्ने सुझाव दिनुभयो। छलफलमा सहभागी जनस्वास्थ्य विज्ञहरूले लकडाउन खुलेपछिको अवस्थामा सजगता नअपनाएको देखिएकाले आफूहरूले त्यस सन्दर्भमा जुनसुकै विधिबाट भए पनि कड़ाई गर्नुपर्ने सुझाव दिनुभएको बताउनुभयो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले यस्तो बताउनु भएको छ।
केही विज्ञहरूको सुझाव के छ भने, अब जस्तो 15 दिन अलिकति कडा खालको लकडाउन गर्ने, कडा खालको लकडाउन गरेर त्यसपछि चाहिँ जनस्वास्थ्यका मापदण्डहरू कडाईका रूपमा चाहिँ अपनाउने एक किसिमको चाहिँ सल्लाह आयो। अर्को किसिमको सल्लाह के आयो भने, यो कोभिड 19 यो चाहिँ अब अहिले सकिने रोग होइन, यो 1 वर्ष 2 वर्ष 3 वर्षसम्म लाग्न सक्छ। त्यो हिसाबले गर्दाखेरि हामीले यो लकडाउन चाहिँ सोल्युसन होइन र चाहिँ जनस्वास्थ्यको मापदण्डमा चाहिँ कडाई गर्ने, कन्ट्रोल भएन भने जहाँ चाहिँ संक्रमण फैलिन्छ त्यो ठाउँमा सिलबन्दी गर्ने, जुन फैलिएको ठाउँमा, अनि आवाजलाई नियमित गर्ने, सिमानाकाहरूलाई अझ थप चाहिँ कडाई गर्ने र जुन आम जनतामा जुन किसिमको अहिले अलिकति केयरलेस भएको छ, जस्तो मान्छेहरूले सैतकहरूले मास्क लगाउँदैन, सामाजिक दूरी पालन गरेको छैन, अहिले भयावह स्थिति आउँछ कि भनेर त्यस सम्बन्धमा प्रधानमन्त्रीले हामी विज्ञहरूसँग सरसल्लाह गर्नुभयो।
छलफलमा सहभागी अर्का जनस्वास्थ्य विज्ञ डाक्टर समीर दीक्षितले बढ़ी संक्रमित देखिएका ठाउँमा कडाई गर्नुपर्ने सुझाव दिएको बताउनुभयो।
जहाँ बढ़ी संक्रमण छ त्यहाँ चाहिने जुन खुकुलो गरेको लकडाउनलाई अझ व्यवस्थित गर्यो। तराईका विभिन्न ठाउँहरूमा जहाँ अलिकति संक्रमण बढ़ेको जस्तो देखिन्छ त्यहाँको खुकुलोपनलाई व्यवस्थित गरेर अलिक कडाई बढ़ाउ। तर जहाँ भएको छैन त्यहाँ चाहिँ चाहिने भन्दा बढ़ी लकडाउन फेरि गर्न नखोजौं, किन त्यसले गर्दाखेरि अन्य समस्या, स्वास्थ्य समस्या र अन्य आर्थिक समस्याले चाहिँ मान्छेलाई पिरोल्न सक्छ भनेर।
छलफलमा 27 जना स्वास्थ्य विज्ञहरूको सहभागिता रहेको थियो। नेपालमा हिजो 269 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा 269 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै कुल संक्रमितको संख्या 21,009 पुगेको छ। मन्त्रालयका अनुसार हिजो देशभरि सक्रिय संक्रमितको संख्या 5,925 जना रहेको छ। संक्रमित प्रदेश नम्बर 1 334, प्रदेश नम्बर 2 2,427, बागमती प्रदेशमा 716, गण्डकी प्रदेशमा 263, प्रदेश नम्बर 5 335, कर्णाली प्रदेशमा 295 र सुदूरपश्चिम प्रदेशमा 1,555 जना रहेका छन्। हिजो थप 65 जना कोरोना भाइरस संक्रमण मुक्त भएसँगै कोरोना निको भई घर फर्किनेको संख्या 15,026 अर्थात 71.5% पुगेको छ। यसै गरी कोरोना भाइरस संक्रमणबाट थप 1 जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या 58 पुगेको डाक्टर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 परीक्षणको दायरा बढ़ाउनका लागि काठमाडौँ उपत्यका विभिन्न 14 स्थानमा स्वाब संकलन केन्द्र तोकेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले शंकास्पद बिरामीको सम्पर्कमा आएका र जोखिमयुक्त स्थानबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि स्वाब संकलन गर्न 14 अस्पताललाई स्वाब संकलन केन्द्र तोकिएको बताउनुभयो। उहाँका अनुसार पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन केन्द्र तोकिएको छ। ती स्वाब संकलन केन्द्रमा बिहान 9 देखि 1 बजेसम्म मापदण्डभित्र तोकिएका व्यक्तिको निशुल्क परीक्षण गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। सप्तरीमा 7 दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सप्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको हो। यस्तै बाँकेमा जारी निषेधाज्ञा आगामी शनिबार राति 12 बजेसम्मका लागि बढ़ाइएको छ। जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले निषेधाज्ञा शनिबार राति 12 बजेसम्म जारी रहने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो। यस्तै बाँकेमा नेपालगंज कारागार, राजस्व कार्यालय सहित 2 प्रहरी कार्यालय सील गरिएको छ। वडा प्रहरी कार्यालय नेपालगंज र 1 थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय कोहलपुर सील गरिएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 12 होम क्वारेन्टीन बसेका 1 कोरोना पोजिटिभ देखिएपछि वडा नै सील गरिएको छ। भारतबाट फर्किएका ती व्यक्तिलाई पीसीआर जाँचपछि होम क्वारेन्टीनमा बस्न पठाइएको भए पनि उनले सार्वजनिक स्थानमा गई साथीभाइहरूसँगै घुमफिर गरेको पाइएकाले अन्य व्यक्तिमा समेत कोरोनाको आशंकामा वडा सील गरिएको हो। कर्मचारीमा कोरोना पोजिटिभ भेटिएपछि रूपन्देहीको देवदह नगरपालिकामा रहेको गरिमा विकास बैंक बन्द गरी सबै कर्मचारीलाई क्वारेन्टीनमा राखिएको छ। बैंकमा कार्यरत कर्मचारीलाई केही दिन अगाडिदेखि ज्वरो आएको, खोकी लागेकोले लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताउनुभयो। चितवनमा होम क्वारेन्टीनमा बसेका 1 पुरूषको मृत्यु भएको छ। 12 जिल्लाबाट चितवन आई खैरेहेनी नगरपालिका वडा नम्बर 6 होम क्वारेन्टीनमा बसेका 35 वर्षीय पुरूषको गैराती मृत्यु भएको नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो। कोविड 19 महामारीका कारण विभिन्न मुलुकमा अल्पत्र परेका 1,115 नेपाली हिजो स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी 12 अन्तर्राष्ट्रिय चार्टर उडान मार्फत अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइएको हो। नेपाल एयरलाइन्सले जापानको नारिताबाट 267 यात्रु र कतारको दोहाबाट 151 यात्रु नेपाल ल्याएको विमानस्थलले जनाएको छ। हिमालय एयरलाइन्सले मलेसियाको क्वालालामपुरबाट 153 यात्रु र दोहाबाट 152 यात्रु काठमाडौँ ल्याएको छ। यस्तै एयर अरेबियाले शारजाहबाट 165 जना, फ्लाइ दुबईले दुबईबाट 154 र मालिन्दो एयरले क्वालालामपुरबाट 176 नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पाल्पाको स्थानीय सरकारले कोरोनाका कारण बेरोजगार बनेका युवाहरूका लागि विभिन्न सीपमूलक कार्यक्रमहरू ल्याएको छ। विश्वभर फैलिएको कोरोना संक्रमणपछि बेरोजगार भई स्वदेश फर्किएका तथा कृषि क्षेत्रमा काम गर्न चाहने युवाहरूका लागि कृषि पशुपालन जस्ता क्षेत्रमा स्थानीय सरकारले रोजगारमूलक कार्यक्रम ल्याएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
आफ्नो गाउँठाउँमा रोजगारी नपाएर विदेशमा पुगेका रैनादेवी छोरा तीन भुवन पोखरीका मधुघर्ती मगर कोरोना संक्रमणकै कारण रोजगारी गुमेपछि एक महिना अगाडि घर फर्किनुभयो। उहाँ गाउँमै रोजगारीको अवसर भए विदेश नजाने बताउनुहुन्छ।
रोजगारीहरू पाए भने पारे हामी पनि खुसी हुने थियौँ। विदेश गएर त्यसरी बसेर काम गर्नको लागि हामीलाई पनि रहर थिएन।
त्यस्तै बनसकालीका अर्का युवा हुमराज बस्याल पनि कृषि कर्मका लागि केही अनुदान पाए गाउँमै बस्ने बताउनुहुन्छ।
सरकारले अनुदान विशेष कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गरिदिएदेखि विदेशबाट फर्केकाहरू फेरि पनि फर्केर विदेश जान पर्ने थिएन।
भग्नासकाली गाउँपालिकाले कृषि शाखा र पशु शाखाबाट व्यावसायिक कृषि तथा पशुपालनमा लाग्नेलाई 60 लाख बजेट विनियोजन गरिसकेको छ। भग्नासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल
50% अनुदान दिएर हामीले काम कृषि र पशुमा लगानी गर्ने र अलिकति युवा स्वरोजगार भनेर हामीले अलिकति बजेट विनियोजन गरे कम ब्याजमा लोन प्रवाह गरेर उहाँहरूलाई काम गराउने कृषि र पशुलाई अलिकति
कोरोना संक्रमणमा परेका र कोरोना संक्रमणकै कारण रोजगारी गुमाएकाहरूलाई कृषि पेसामा सबल सक्षम र आत्मनिर्भर बनाउनको लागि बाँझो जग्गा अनुदान कार्यक्रम अगाडि बढाएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताउनुहुन्छ।
कृषिमा बाँझो जग्गा अनुदान कार्यक्रमलाई अगाडि बढाएका छौँ। कृषि भन्दा अरू कुनै विकल्प नदेखेको हुनाले कृषि र पशुपालनमै पहिलो प्राथमिकता दिएर राखेका।
त्यस्तै माथागढी गाउँपालिकाले कोरोना संक्रमणकै कारण घर फर्किएका नागरिकहरूलाई युवा स्वरोजगार कार्यक्रम ल्याएको छ। युवाहरूलाई उत्पादन र सिपमा आधारित कार्यक्रम ल्याएको बताउनुहुन्छ माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर।
युवा स्वरोजगार कार्यक्रम हामीले राखेका छौँ। एक गाउँ एक उत्पादनमा आधारित अनुदान कार्यक्रमहरू, सिपमा आधारित कार्यक्रमहरूदेखि लिएर मुख्य गरी हामी कृषि र पशु र सिपलाई जोड दिनेछौँ।
कोरोना संक्रमणकै कारण रोजगारी गुमाई आफ्नै घर फर्किएका जनशक्तिलाई अवसरका रूपमा लिँदै गाउँमै रोजगारी सिर्जना गर्न सके नेपाली जनशक्ति विदेश पलायन हुने समस्या समयमै रोकिने थियो। रेडियो नेपाल पाल्पा।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद मिलाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो पनि छलफल भएको छ। हिजोको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुभाष नेमवाङ पनि सहभागी हुनुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। यही साउन 13 गतेको पूर्व निर्धारित स्थायी कमिटिको बैठक स्थगनपछि अध्यक्ष दाहाल सहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही अनुसार दुई अध्यक्ष बीच छलफल भएको संसदीय दलका उपनेता सुभाष चन्द्र नेमवाङले जानकारी दिनुभयो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवनको माडी कुसुम खोलास्थित निकुञ्ज पीड़ितको अवस्थाबारे जानकारी लिएको छ। समितिका सभापति पूर्ण कुमारी सुवेदी सहितको टोलीले हिजो माडी पुगेर निकुञ्जले सुकुम्बासीको घरमा आगजनी गरिएको भनिएको विषयमा जानकारी लिनुका साथै सो क्षेत्रका चेपाङ समुदाय, ओडाका जनप्रतिनिधि र माडी नगर पालिकाका प्रमुखसँग छलफल गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रदेशभरिका बाढ़ी पहिरो पीड़ितको घर प्रदेश सरकारले बनाउने बताउनु भएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका तीनका बाढ़ी पहिरो पीड़ितलाई राहत वितरण गर्दै मुख्यमन्त्री गुरूङले बाढ़ी पहिरो पीड़ितको घर निर्माणका लागि संघीय सरकारले भूकम्प पीड़ित सरह राहत स्वरूप 3,00,000 उपलब्ध गराउने निर्णय गरिसकेको र प्रदेश सरकारले आवश्यक रकम थपेर घर निर्माण गर्ने बताउनुभयो। सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका आठ तिपेनीमा पहिरोको उच्च जोखिममा परेका 30 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। गत आइतबार देखिएको मुसलधारे पानीसँगै पहिरो नरोकिएपछि उच्च जोखिममा परेका 30 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको पाँच पोखरी थाङपाल गाउँपालिका अध्यक्ष टाँसी लामाले बताउनुभयो। सरकारले बाढ़ी पहिरोका कारण अवरूद्ध पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ। सड़क विभागले पूरिएका सड़क पुलमा रहेका अवरोध हटाउने र पुल नै बगाएका स्थानमा बेली ब्रिज राखेर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। असार र साउन महिनाको नियमित वर्षाका कारण देशभरका चार रणनीतिक सड़क मा पुल अवरूद्ध भएका छन्। वर्षाका कारण बेनी जोमसुम कोरोला सड़कको एउटा पुल बग्दा त्यहाँ बेली ब्रिज राख्ने काम भइरहेको छ। पुल बग्दा सो सड़क लामो समयसम्म अवरूद्ध रहेको थियो। सड़कमा रहेको अवरोध हटाउँदा पनि पुल नबन्दा सड़क पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। यस्तै असार 25 अवरूद्ध रहेको अरणीको राजमार्गको एउटा सड़क पुलमा रहेको अवरोध हटाउने काम भइरहेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताउनुभयो। गत हप्ता परेको अविरल वर्षापछि आएको बाढ़ीबाट कैलालीको भजनी नगरपालिकाका 6,000 बढ़ी घर डुबान हुँदा विस्थापित भएका सयौं परिवार अहिले पनि घर फर्कन सकेका छैनन्। विस्थापितहरू हुलाकी सड़क र केही विद्यालयहरूमा बसिरहेका छन् भने राहत तथा उद्धारमा ढिलाइ हुँदा उनीहरू बिस्कुट र चाउचाउको भरमा छाक टार्न बाध्य छन्। कैलालीबाट संवाददाता भानुभक्त आचार्यको यो रिपोर्ट।
कैलालीको भजनी नगरपालिकाका बाढ़ी पीड़ितहरू भोकभोकै छन्। बाढ़ीले कच्ची घर भत्काइदिनुका साथै स्थानीयले घरमा भण्डारण गरेको धान गहुँ लगायतका खाद्य सामग्री समेत बगाएको उनीहरूको गुनासो छ।
अब हामीले बचाउन केही पनि सकेनौ, हामी आफ्नो बचाउन पनि मुस्किल भयो, घरको अनाज पानी पनि बग्यो, खेतीपाती पनि बग्यो, अब हामीले के गरेर खाने?
न धान छ, न घर खेती छ।
राहत वितरणमा ढिलाइ हुँदा भोगिरहेको उनीहरू बताउँछन्। बिस्कुट चाउचाउ र पानीको भरमा मात्रै गुजारा चलाइरहेको उनीहरूको गुनासो छ। भजनी क्षेत्रमा सयौं परिवार अहिले पनि विस्थापित अवस्थामा छन्। उनीहरू मध्ये कसैले सामान्य राहत पाए पनि केही परिवार भने अझैसम्म भोकै छन्।
चाउचाउले अब रोइराखेका छन् बच्चाहरू, त साँझ अलि राम्रो ठाउँ बसेर खान मिले भए हुन्थ्यो भन्ने जस्तै लाग्छ।
हिजो साँझ एउटा बिस्कुट, एउटा चाउचाउ, एउटा भाग बनाएको थियो। बिस्कुट दिनेलाई चाउचाउ थिएन, चाउचाउ खानेलाई बिस्कुट थिएन।
विस्थापितको उद्धार तथा राहत वितरण प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन। स्थानीय तहको सरकार पनि यसलाई नकार्न सक्दैन। भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरी,
अहिले पनि टोटल एरिया डुबानमै परेका छ। उहाँहरूलाई चाहिने पानी पठाइराखेको कतिपय दुर्गम ठाउँ जस्तै छ, यहाँ पुग्न नसक्ने अवस्था भएकोले अलिक ढिलो भएको हो।
बाढीले कैलालीमा मात्रै 6,000 भन्दा बढी घर डुबाएको थियो। तीमध्ये केही परिवारहरू अहिले घर फर्किए पनि केही परिवार भने सड़क र विद्यालयमा आश्रय लिइरहेका छन्। बाढीले बेपत्ता भएका 3 शव समेत भेटिएको छ। विस्थापित भएकाहरूलाई राहत वितरणको काम भइरहेको छ भन्नुहुन्छ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी।
सम्बन्धित स्थानीय नगरपालिका विपदको क्षेत्रमा कार्यरत रहेका विभिन्न गैर सरकारी संस्थाहरू नेपाल सरकारकै गृह मन्त्रालय
बाढ़ीले कैलालीको पूर्वी दक्षिण क्षेत्रमा 6,300 घर प्रभावित भएका थिए। जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जोशीपुर, भजनी, टिकापुर, जानकी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ। ती क्षेत्रका केही बासिन्दा अहिले पनि सड़कमा रात बिताउन बाध्य छन्। भनुभक्त आचार्य, रेडियो नेपाल, कैलाली।
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका व्यक्तिहरूको परिचय पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको अत्यन्त जरूरी सूचना।
हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपनमुख आदिवासी जनजाति तथा बालबालिकाहरूले चालू आर्थिक वर्ष 2077-78 पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि यही 2077 साल श्रावण मसान्तभित्र तोकिएको फारम भरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा आफै उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्नुहुन अनुरोध छ।
2077 श्रावण मसान्तभित्र परिचय पत्र नवीकरण नगर्ने लाभग्राहीहरू चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नहुने हुँदा समयमा नै आफ्नो परिचय पत्र नवीकरण गरी आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको सुनिश्चितता गर्न हुन सम्बद्ध सबैमा यो सूचना गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा जारी सूचना।
अब अन्तर्राष्ट्रिय समाचार। लेबनानको राजधानी बेरूतमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा 78 जनाको मृत्यु भएको छ। विस्फोटमा 4,000 बढ़ी घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानका प्रधानमन्त्री हसन दियावले शनिबार राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। अधिकारीहरूले शक्तिशाली विस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा विस्फोटन भएको उल्लेख गरेका छन्। विस्फोटपछि आकाशमा च्याउ आकारको धुवाको मुस्रो देखिएको भिडियो देखिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतको अयोध्यास्थित विवादास्पद भूमिमा राम मन्दिरको शिलान्यास गर्नुहुने कार्यक्रम छ। मुस्लिम समुदायको बाबरी मस्जिद रहेको सो स्थानमा मस्जिद निर्माण अघि राम मन्दिर रहेको तथ्यलाई भारतीय न्यायालयले मान्यता प्रदान गरेपछि आज एक समारोहबीच प्रधानमन्त्री मोदीले राम मन्दिर शिलान्यास गर्नुहुने भएको हो। प्रारम्भमा राम मन्दिर रहेको भन्दै भारतीय जनता पार्टीको अगुवाईमा सन् 1992 डिसेम्बर 6 मस्जिद भत्काइएपछि हिन्दू र मुस्लिम बीच विवाद हुँदै आएको सो भूमिलाई गत वर्षको नोभेम्बर महिनामा भारतीय न्यायालयले राम जन्मभूमिका रूपमा स्थापित गरेको थियो। उत्तर प्रदेश सरकारले राम जन्मभूमिमा ऐतिहासिक राम मन्दिर शिलान्यासका लागि आज हुने समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री मोदीबाट हुने ऐतिहासिक राम मन्दिर शिलान्यास समारोहको सम्पूर्ण भारत र हिन्दू समुदायले व्यग्र प्रतीक्षा गरिरहेको बताउनु भएको छ। नेपाली समय अनुसार दिउँसो 1 बजे हुने समारोहमा भारतीय प्रधानमन्त्री मोदी सत्तारूढ़ भारतीय जनता पार्टीको मार्गदर्शक मानिने हिन्दू स्वयंसेवक संघका प्रमुख मोहन भागवत सहित 175 जना सहभागी हुने उत्तर प्रदेश सरकारले जानकारी दिएको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं अयोध्यामा राम मन्दिर बनाउने अभियानका एकजना अगुवा लालकृष्ण आडवाणीले आज हुने समारोहले ऐतिहासिक तथ्यलाई नयाँ उचाइ दिने बताउनु भएको छ। यद्यपि नेता आडवाणीलाई उक्त समारोहमा आमन्त्रण नगरिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना लगायतका पूर्वी तटमा रहेका राज्यहरूमा आएको आँधीका कारण हालसम्म 4 जनाको मृत्यु भएको छ। आँधीका कारण पूर्वी तटीय शहरहरूमा विद्युत सेवा लगायतका सेवाहरू पनि अवरूद्ध भएका छन्। ईसाई यास नाम दिएको उक्त आँधीका कारण नर्थ क्यारोलाइनामा 2 र मेरील्याण्ड र न्यूयोर्कमा थप 1-1 गरेर 4 जनाको मृत्यु भएको हो। अमेरिकाको राष्ट्रिय आँधीबेहरी अध्ययन केन्द्रले उक्त आँधीका कारण व्यापक जनधनको क्षति हुने पूर्वानुमान गरेको थियो। 100 किलोमिटर प्रति घण्टाको वेगमा आएको उक्त आँधीले अमेरिकाको पूर्वी तटीय क्षेत्रका शहरहरूमा बाढ़ी पनि ल्याएको बीबीसीले जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानले जारी गरेको जम्मू कश्मीर सहितको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्नुभएको छ। राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री खानले यो नक्सा पाकिस्तानको औपचारिक नक्सा हुने र शैक्षिक क्षेत्रमा यही नक्सा राखिने बताउनुभयो। नयाँ नक्सामा काश्मीरलाई विवादित भूमिकाका रूपमा देखाइएको छ। प्रधानमन्त्री खानले नक्सा सम्बन्धी अन्तिम रूप संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको निर्णयपछि निर्णय गर्ने बताउनु भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण गत 24 घण्टामा मात्र अमेरिकामा 53,687 संक्रमित थपिएका छन् भने 1,329 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा ब्राजिलमा 56,411 जना नयाँ संक्रमित थपिएका छन् भने 1,394 जनाको मृत्यु भएको छ। छिमेकी राष्ट्र भारतमा 24 घण्टामा 51,282 संक्रमित थपिएका छन् भने 849 जनाको मृत्यु भएको छ। हालसम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 1,86,83,000 भन्दा बढ़ी रहेका छन् भने विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या 7,31,000 भन्दा बढ़ी रहेका छन्। अब आर्थिक समाचार।
सरकारले आगामी भदौ 1 गतेदेखि आन्तरिक रूपमा व्यावसायिक उडान शुरू गर्ने निर्णय गरेसँगै विभिन्न आन्तरिक एयरलाइन्सहरूले दैनिक 48 उडान गर्ने भएका छन्। बन्दाबन्दीको झण्डै 5 महिनापछि शुरू हुने व्यावसायिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले 48 उडानलाई स्वीकृति प्रदान गरेको छ। प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल ट्रंक रूटमा 39 उडान र दुर्गममा हुने उडान स्थलका लागि 9 उडान गरी दैनिक 48 उडानका लागि अनुमति प्रदान गरेको हो। उडान खुल्ने भएपछि आन्तरिक उडानका वायु सेवा कम्पनीले पूर्व तयारी तीव्र पारेको जनाएका छन्। बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतका ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेको जनाएका छन्। वायु सेवा संचालकहरूको छाता संगठन वायु सेवा संचालक संघ नेपालका प्रवक्ता योगराज कणेलले ट्रंक रूटहरूमा अहिलेलाई 48 उडान गर्न प्राधिकरणबाट स्वीकृति प्राप्त भएको जानकारी दिनुभयो। हाललाई बुद्ध एयरले 18 उडान, यति एयरलाइन्सले 11 उडान र श्री एयरलाइन्सले 8 उडानका लागि तयारी गरेको जनाएका छन्। श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्दरले भदौ 1 गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो। सीता र समिट एयरले 3-3 उडानका लागि स्वीकृति पाएका छन् भने सिमरिक एयरले 2 उडान गर्ने अनुमति प्राप्त गरेको छ। हाललाई विमानस्थलमा प्रति घण्टा 350 यात्रुलाई मात्र उडान गर्ने सम्बन्धमा प्राधिकरण र वायु सेवा प्रदायकहरू बीच सहमति भएको छ। एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा 4.44 गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार साँझ 5 बजेसम्ममा 3,34,292 जना आवेदकबाट 1,40,00,000,000 रुपियाँ भन्दा बढीको शेयर आवेदन परेको छ। शुक्रबारदेखि बिक्रीमा ल्याइएको आईपीओमा 3,34,292 जना आवेदकबाट 1,40,53,760,000 रुपियाँ बराबरको 1,40,53,760 कित्ता शेयर किन्नका लागि आवेदन परेको हो। यो शेयर सर्वसाधारणलाई निष्कासन गरेको 31,60,183 कित्ताको 4.44 गुणाले बढी हुन आउँछ। कम्पनीको शेयरमा साउन 21 गते भित्र न्यूनतम 10 कित्तादेखि अधिकतम 31,60,180 कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भई 1,00,000 नजिक पुगेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन तोलामा 200 रुपियाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला मंगलबार 79,800 रुपियाँमा र तेजाबी सुन प्रति तोला 79,375 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले विकास मल्ललाई राष्ट्रिय फुटबल टीमको गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ। एन्फाको टेक्निकल कमिटिले मंगलबार राष्ट्रिय टोलीका पूर्व गोलकिपर विकासलाई राष्ट्रिय टीमको गोलकिपर प्रशिक्षक नियुक्त गरेको हो। एन्फाले जापानी प्रशिक्षक हिरो मित्सु समुरको स्थानमा विकासलाई नियुक्त गरेको हो। त्रिभुवन आर्मी क्लबका पूर्व गोलकिपर विकास आफ्नो समयको उत्कृष्ट गोलकिपर हुन्। नेपाली सेनाका मेजर समेत रहनुभएका विकासले 2005-13 नेपालका लागि खेल्नु भएको थियो। नेपालका चर्चित गोलकिपर उपेन्द्रमान सिंहलाई प्रतिस्थापन गरेका विकासले 2005 बंगलादेशमा भएको साफ च्याम्पियनशीपबाट डेब्यू गर्नुभएको थियो। आर्मी क्लबका पूर्व कप्तान समेत रहनुभएका विकासले एएफसी लेभल 1 गोलकिपर कोचिङ कोर्स, एएफसी सी कोचिङ लाइसेन्स र फिफा एमए सर्टिफिकेट प्राप्त गरिसक्नु भएको छ। एन्फाको नियुक्तिसँगै विकास फिफा विश्वकप छनौट र एसिया कप छनौटको खेलिरहेको नेपाली टोलीसँग सामेल हुनुहुनेछ। नेपाली टोलीले यसै साताबाट प्रशिक्षण थाल्दैछ। कतारमा हुने विश्वकपको छनौटमा अब नेपालले 3 होम खेल खेल्न बाँकी रहेको छ। तिकान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौँ जिल्ला तिकान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको छ। जिल्ला संघको मंगलबार बसेको कार्य समितिको बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। त्यस ठाउँमा जिल्ला कार्य समितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको हो। पराजुली राष्ट्रिय खेलकुद परिषद राखेपा अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तिक्यान्दो सहायक प्रशिक्षकका रूपमा पनि कार्यरत हुनुहुन्छ। राष्ट्रिय खेलकुद परिषदका एथलेटिक सहायक प्रशिक्षक रविन कुमार राईको उपचारको क्रममा निधन भएको छ। सल्यान जिल्ला खेलकुद विकास समितिमा कार्यरत 48 सहायक प्रशिक्षक राईको काठमाडौँ रिसर्च सेन्टरमा उपचारको क्रममा सोमबार राति निधन भएको थियो। मंगलबार बिहान पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको एथलेटिक प्रशिक्षक धनीराम चौधरीले जानकारी गराउनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्य बदली रहेकै स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनुका साथै प्रदेश 1, प्रदेश 2, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 33.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 8.3 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 32-34 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:29 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना भाइरसको रोकथाम उपचार र नियन्त्रणका लागि आगामी कदमबारे जनस्वास्थ्य विज्ञ र प्रतिपक्षी दलका नेताहरूसँग छलफल। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका सबै उपायमा साथ दिने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। कोरोना परीक्षणको दायरा बढ़ाउन काठमाण्डु उपत्यका विभिन्न 14 स्थानमा स्वाब संकलन केन्द्र तोकियो। नेकपाको आन्तरिक विवाद मिलाउन हिजो पनि अध्यक्ष द्वयबीच छलफल। बाढ़ी पहिरोका कारण अवरूद्ध पुल संचालनमा ल्याउने सरकारको तयारी। लेबनानको राजधानी बेरूतमा भएको शक्तिशाली विस्फोटमा 78 जनाको मृत्यु, 4,000 भन्दा बढ़ी घाइते र भारतको अयोध्यामा आज राम मन्दिर शिलान्यास हुँदै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हवस् त, नमस्ते।